સાચી હોય ત્યારે રક્ષો. આપ તમામે હઝરાત કો ઇન્ટરનેશનલ સૂફી સેન્ટર કે 112માં જલસા 112 જલસે કે લીએ બેટા બેટા સામે બેઠા મેં જરા સાઉન્ડ કરું. આપ તમામે હઝરાત કો દિલ કી ગહેરાઈયો કે સાથ ઇસ્તકબાલ વેલકમ ખુશામદીદ કરતે હુએ મેં ઇજાજત ચાહુંગા કે આજ કે જલસે કી કાર્યવાહી કે લીએ ઇજાજત દે હમારે ઇકબાલ ટ્રસ્ટી સાહેબ. હઝરાત બહાર આય ના આય ચમન કી કિસ્મત હૈ સબર હો ગયા જબિલ્લાહ સમીર અલી અમીન શૈતાન રજી બિફضل બિસ્મિલ્લાહ રહમાન રહીમ અલ્લાહ રબ્બ મુહમ્મદ સલ્લા અલયહી વસલ્લમ નહન ઇબાદ મુહમ્મદ સલ્લા અલયહી વસલ્લમ રબ્બ ઇસ્રાઈલી સબરી વયસ્રલી અમરી બરા બરે રાબી કમાલી કશફત રાબી જમાલી હસન જમી મસાલી સલ્લી વાલી વાસાદી વાસવાદી વાલે વૈદી વાહવાદી અજમાઈ બહાર આય ના આય મુખ્તાર સાહેબ બહાર આય ના આય ચમન કે કિસ્મત હૈ મગર વો ફૂલ ખિલ કે રહેંગે જિને ભી ખિલના હૈ. હઝરત હમ કિતના ભી કોશિશ કર લે કિતને ભી મેસેજીસ કરે કિતને પોસ્ટર્સ લગાએ જિનકો તસવ્વુફ સે ખ્વાહિશ હૈ ઇન્ટરેસ્ટ હૈ વો હઝરત કો જરૂર આયેંગે. ચમન મે ફૂલ કા ખિલના બડી બાત કહા ચમન મે ફૂલ કા ખિલના બડી બાત કહા ઝહે વો ફૂલ જો ગુલશન બનાએ સહરા કો ઝહે વો ફૂલ જો ગુલશન બનાએ સહરા કો તો ફૂલ ખુશ નસીબ હૈ કે ગુલશન બના દેતે ઇસ સહરા કો. હઝરત મહતરમ પ્રોગ્રામ શરૂ હોને સે પહેલે દો તીન સેન્ટર્સ મે મેં યે કહેના ચાહુંગા કે હમારા ઇન્ટરનેશનલ સૂફી સેન્ટર આલી જનાબ પીર તરીકત સૈયદ લિયાકત મિયાં સાહેબ હૈ કે કોશિશ થી ઉનકા ખ્યાલ થા એક ખાબ થા ઉનકે વાલિદ મોહતરમ કા કે બેંગલોર મે એસા કી તરહ કાયમ કિયા જાય. જબ ઉન ઇસ ઇદારે કો શુરુ કિયા તો વો અપને ઘર સે શુરુ કિયે ઉસકે બાદ હાલ્સ વગેરા ઇધર ઉધર કોશિશ કિયે હાલાંકે ઇસ તસવ્વુફ કો ચાહને વાલે કી તાદાદ કમ હૈ અલગ અલગ જગહ મે और दूसरे गलत अकीदा जो रखते हैं उनकी तादाद ज्यादा. हमने मस्जिदों में इधर उधर कोशिश की तो हमें एक या दो मरतबा इजाजत मिली उसके बाद परमानेंट करने की इजाजत नहीं मिली. इस तरह से हमने 10 साल पूरे किए. दिस इज द 10th ईयर 10 साल पूरे किए. आप पाशूर हजरात हैं आपको मालूम होगा कि एक प्रोग्राम चलाने के लिए बहुत मुश्किल का सामना पड़ता है. मुखरिरों को दावत देना पीराने तरीकत को बुलाना आप तमाम को जुड़ाना इस हाल का इंतजाम करना इसके लिए पैसों का इंतजाम करना पोस्टर छपाना उसकी डिटिपी कराना फिर उसके लिए जाके एक बार वीडियो कराना फिर इन पोस्टर्स लेके इन बच्चों के साथ जो है शहर में लगाना फिर अखबारात साल आठ से आठ सहारा लगाना इतना कुछ करने के बावजूद भी समाया ऐसा कुछ खास हम किसी से आज तक डिमांड नहीं किए. सिर्फ हमारे सैयद लियाकत मियां साहब की मेहरबानी है कि वो इस काम को क्योंकि उनका खानदान मौसफाक के खानदान से है. ये जो अभी भी जो बैठे हैं आपके पीछे ये कौन है जो हजरात नए आए हैं उनको मैं बताना चाहता हूँ. ही इज ए जज कस्टम्स एंड एक्साइज के जज. आपको मालूम होना चाहिए कि जज जो है किसी से बात नहीं करेगा वो टेलीफोन भी किसी को नहीं कर सकता. ऐसे एक मकाम पर रहते हुए कस्टम्स एंड एक्सचेंज बहुत जबरदस्त पोजीशन है, वहाँ आपको किताबें देखते हुए आपके सिग्नेचर्स देते हुए ये मेरे का एक खाब है कि इस काम को हमको आगे ले जाना है। उनके बच्चे उनकी पूरी फैमिली इसमें लगे हुए हैं। मेरी हर तरह की तरह आपसे जो हजरात यहाँ शौक से आते हैं उनको मैं फिर से यही गुजारिश करता हूँ कि थोड़ा पहले आने की कोशिश कीजिए, क्योंकि बोलने वालों के दिल में बहुत बात रहता है, बेहिसाब सुनाने का मन चाहता है। अब मुझे बार बार टोकना पड़ता है क्योंकि इस हाल को इस जो हाल हमने यहाँ लिया है नौ बजे हमको खाली करना पड़ता है, जिसकी वजह से हम लोगों दूर से जाते हैं, उनके बसेस वगैरह का इंतजाम है नहीं है, बस के लिए जितना बरसात का मौसम है, तमाम चीज़ों को हम मद्देनजर रखते हुए आपसे गुजारिश की थी और फिर से कर रहा हूँ कि 5:30 बजे इंशाल्लाह आप आ गए तो ये नात वगैरह का प्रोग्राम हम 5:30 बजे से शुरू कर देंगे। बखिया हजरात जो आते हैं दूर से नशाती वगैरह उनको हमको टाइम देने के लिए वक्त मिलेगा। फिर से मैं आपसे एक मुखलिस गुजारिश करता हूँ कि एक और किताब जब मौलाना रफीकुल इस्लाम साहब मुफ्ती साहब जब ये प्रोग्राम शुरू किया तो अरब कंट्री से हमारा वेबसाइट जो है ना वहाँ से हम तमाम को तसव्वुफ के चाहने वालों को कुफ्र का खतरा वहाँ से भेजे, इसके खिलाफ अभी भी लोग है ना, अभी हाल में आपको मालूम होगा कि आपको एक वीडियो 30,000 रुपीज फंडामेंटल सब्सक्रिप्शन के लिए खर्च आता है। मैं चाहूँगा आप में से किसी हजार की जुबान पर चलती है तो ये किताब एक ही आदमी या 2, 3, 4, 5, 6, 7 आदमी 5, 5, 10, 10 हज़ार आदमी इस किताब को शाया करें ताकि लोगों का फायदा हो। अभी है ये बैंगलोर का हाईटेक हो गया है, इंटरनेशनल सिटी हो गई, IT इंडस्ट्रीज है, इसमें अंग्रेजी जानने वाले बहुत जो है IT इंडस्ट्रीज मुसलमान बच्चे काम कर रहे हैं। मेरे को 6-7 टेलीफोन आए थे आज आते हुए तो उन लोगों के दिमाग में तसव्वुफ सूफिज़्म मशाइख़ क्या ये तमाम डालना चाहिए, इसी किताब में बहुत ज़रूरी है। मैं फिर से गुजारिश करता हूँ कि आप ये किताब आने वाली है जो छपने वाली है इस किताब को छापने के लिए सैयद लियाकत मीना साहब से आप मुलाकात करें और जो हजरात इसमें हिस्सा लेना चाहते हैं सैयद लियाकत मीना मेरे तरीक़त साहब सरपरस्त आला जो इंटरनेशनल सूफी सेंटर के हैं उनसे रबता मेहरबानी से करें। मैं इसलिए ये बात कहना चाहता हूँ कि नजर है मेरी अपने कर्म पर, इकबाल साहब नजर है सूफी सेंटर की अपने कर्म पर, मैं दरख्त खुश्क सहरा हूँ, सहरा में जो दर्द रहता है उसे कोई पानी आके ढकता है क्या, ऐसा है सूफी सेंटर का हाल। नजर है मेरी अपने कर्म पर, मैं दरख्त खुश्क सहरा हूँ, खुदा ने मुझको मोहताज बागबान किया। मैं अगर ये पौधा बोलता है मैं अगर किसी बागवान के जेर निगरानी में रहता तो रोज आएगा मुझे पानी डालेगा मेरी निगाह पानी करेगा फेंसिंग बनाएगा गाय से दूसरों से बचाएगा, मगर मैं खुश्क सहरा का दर्द हूँ तो कोई देखने वाला नहीं सिवा अल्लाह ताला के। इस तरह से ये काम 10 साल से हमने कर रहे हैं, देखिए निज़ामुद्दीन साहब 10 साल से आप एक किताब लिखने वाले हैं तसव्वुफ पे, 10 साल से ये काम चल रहा है, अल्लाह ताला की मर्जी है और उसका करम है कि आज तक ये रुका नहीं, एवरी मंथ लास्ट संडे आज मत या दिया। तो मैं मुखिया हजरात से गुजारिश करता हूँ कि इस काम को आगे ले जाना है, फंडामेंटल सब सूफिज़म और ये सूफी वर्ल्ड और हमारे सूफिया के लिए आप ले जाएं पढ़ें, मालूम है कि किसी और के साथ पढ़ाएं, दिन में सिर्फ 1 या 2 घंटा इस काम के लिए दिए और ये सिलसिला जो है चिश्तिया का खादिया का नक्शबंदिया का सहरबंदी का इस चिश्तिया को आगे ले जाने के लिए तमाम मिल के कसम खाएं कि हम इसको जरूर से मुगला सल्तनत की जो खानखाएँ थी खानखाएँ हिंदुस्तान में कर्नाटका में बैंगलोर में आबाद करना है, इसके लिए आप जरूर कोशिश करेंगे।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وتلك حجتنا
بات کے لیے آپ کو مختار صاحب سے گزارش کرنا دعا ہے کالے پاک کا نظرانہ بار بار انسان پیش کر سے پہلے دماغ کے پاس شروع ہے میں عبد المنان رفت علی شاہ قاضی صاحب سے گزارش کروں گا کہ کہاں آ گیا خلیفہ ہے آگے کلی کے سلسلے میں دوسری میں وہاں سے یقین ہے
جو نام نبی سے تانیہ किसको रुक गए पर पहुंचा दिया कमली वाले मौला की इबादत है कैसी, मौला को मनाना है कैसा, मौला की इबादत है कैसी, मौला को मनाना है कैसा, दम्भल में सोते लोगों को चौंका दिया कमली वाले, दम्भल में सोते लोगों को चौंका दिया कमली वाले ने।
आभिषेक बड़े बड़े बड़े
सवाल बनेगा गुरुजी है जहाँ रब की सदा हर शख्स नमाज ये पढ़ने लगा, गुरुजी है जहाँ रब की सदा हर शख्स नमाज ये पढ़ने लगा, इस्लाम का तरीका दुनिया में बजवा दिया कमली बजवा दिया, इस्लाम का डंका दुनिया में बजवा दिया कमली वाले ने। कलमे की तजल्ली जब फैली एक फिर किस उम्मत दूर होगी, कलमे की तजल्ली जब फैली एक फिर किस उम्मत दूर होगी, तौहीद की शम्मा जलवा कर, तौहीद की शम्मा जलवा कर चमका दिया कमली वाले ने, तौहीद की शम्मा जलवा कर चमका दिया कमली वाले ने। हासिल शेर
है
कुर्बान क्या मैं खलब जिगर सरकार की मुझे अपनी नजर, कुर्बान किया मैं खलब जिगर सरकार की मुझे अब है नजर, एक नाश करीजे मेरे मेरे खिंचवा दिया कमली वाले ने, एक नाश करीजे मेरे खिंचवा दिया कमली वाले ने।
अभिषेक
सच बोलत कर था बेचारा कब नाते नबी के काबिल है, सच बोलत कर था बेचारा कब नाते नबी के काबिल है, ये मर्तबा फरमा को हक से, ये मर्तबा फरमा को हक से दिला दिया कमली वाले ने, ये मर्तबा फरमा को हक से दिला दिया कमली वाले ने, कुरान की तिलावत बंदों को सिखला दिया कमली वाले ने, सिखला दिया कमली वाले ने।
सुभान अल्लाह सुभान अल्लाह, कुरान की तिलावत बंदों को सिखला दिया कमली वाले ने। ये जो कलाम आपने सुने जो आपके सामने बैठे मेरे मरीजा नजर फरखान अली शाह साहब के कलाम है, बड़ी खुशी हुई। वक्त इजाजत नहीं देता हमें, जिसकी वजह से आपसे मैं गुजारिश की थी कि तीन चार आशार सुनाए। इससे पहले कि मैं स्टेज पे आज के मुखरिर खुसूसी गुजार को आप जो है मध्य प्रदेश से आपका ताल्लुक है, यहाँ एक मदरसा गुलाम मुख्तार खाली साहब चलाते हैं बीजर अली में, वहाँ के मुदरस हैं मुफ्ती साहब हैं, बड़ी खुशी हुई आप हमारे इस मंदिर पर आ गए, हमने जब अलंबर कहा आप आ गए, बड़ी मेहरबानी। मैं आपसे गुजारिश किया था आपसे, मुझे आपने मुझे पूछा कि बयान किस तरह का चाहिए, कैसे किस तरह का बयान, फौरन मैंने आप लोगों की ख्वाहिशात को मद्देनजर रखते हुए जिले के बयान से हट के बयान चाहेंगे। लोग जो भी हैं यहाँ पे सब जो ये बातिन कहा जाता है दिल में बातिन का बयान करने से अच्छा रहेगा। मैं गुजारिश करूँगा अलग अल्लामा मौलाना मुफ्ती रफीकुल इस्लाम साहब से जो आए माइंड में आपके साथ बैठने का रास्ता पेश करें ख्याल سب صبح تک سونا تجھے شرم نبی خوف خدا یہ بھی نبی وہ بھی نبی شرم نبی خوف خدا
یہ بھی نبی
یہ بھی نبی وہ بھی نبی رزق خدا کھایا کیا فرمان حق تعالیٰ کیا
رزقِ خدا کھایا کیا، فرمان حق پالا کیا، شکر کرم ترسے سزا یہ بھی نہیں ہوئی، شکر کرم ترسے سزا یہ بھی نہیں ہوگی نہیں۔ حضرات محترم، آج ہم اور آپ صوفی انٹرنیشنل کا 112 عظیم شان اس اجلاس میں سعادت کی حاضری کی سعادتیں حاصل کر رہے ہیں۔ اس دور ذوالحلی میں، اس دور پرفتن میں ان جیسی عظیم تنظیم کا قیام، پھر اس کو عملی جامع پہنانا، اس کے بینر تلے پروگراموں کا انعقاد کرانا، یقیناً یہ کارنامے قابل صد مبارکباد ہیں۔ میں مبارکباد پیش کرتا ہوں انٹرنیشنل صوفی سینٹر کے باقی اراکین معاونین مخلصین اور سامعین کو کہ آپ لوگوں نے اس صوفی سینٹر میں شرکت کر کے اس زمانے میں بھی اپنی غلامی کا بھرپور ثبوت فراہم کیا۔ وقت مختصر ہے، علی جناب صوفی سلیم ہزاروی دام عزیز لوگوں نے تصوف کے حوالے سے ہمیں ٹاپک دیا تھا کہ آپ کو تصوف کی باتیں کرنی ہیں، لیکن آپ حضرات کو میں بتا دوں 45 منٹ کی اس اسپیچ میں تصوف کی ایک کوشش کو بھی اجاگر نہیں کیا جا سکتا ہے۔ تصوف کے اندر مرفات ہے، تصوف کے اندر گہرائی ہے کہ جب آپ اس کی شاخوں کی شاخیں کھولتے چلے جائیں گے تو پرت پرت در پرت تصوف کی پھاٹیں مارتی ہوئی باتیں آپ کے سامنے آئے گی۔ قصہ مختصر، میں نے آپ حضرات کے سامنے قرآن مقدس کی جس آیہ کریمہ کی تلاوت کا شرف حاصل کیا، اس پر گفتگو شروع سے قبل نہایت کی عقیدت و محبت کے ساتھ بارگاہ نبوت و رسالت میں حدیعہ درود و سلام پیش کر لیں پر ہے بابا سے بلند، اللہم صلی علی سیدنا مولانا محمد امباد جود والکرم والہ بارک وسلم صلاة و سلام علیک یا رسول اللہ صلی اللہ تعالی علیہ وسلم۔ سورہ بقرہ کی سٹارٹنگ اور آغاز کی چند آیت کریمہ کی تلاوت کا شرف حاصل کیا۔ اللہ تبارک و تعالی ارشاد فرماتا ہے اولئک علی ہدی من ربہم واولئک هم المفلحون، وہی لوگ اللہ کی جانب سے ہدایت پر ہیں، راہ راست پر ہیں، اور وہی لوگ کامیاب ہیں بامراد۔ اب ذہن میں ایک سوال ابھرتا ہے کہ اللہ کون لوگ کامیاب ہیں، کون لوگ راہ راست پر ہیں؟ تو اس سے قبل کی آیتوں کا مطالعہ کیجیے۔ اللہ تعالیٰ اس میں تفصیل کے ساتھ بیان فرمایا ہے الذین یؤمنون بالغیب ویقیمون الصلاۃ ومما رزقناهم ينفقون۔ اللہ فرماتا ہے جن لوگوں نے نمازیں قائم کی، غیب پر ایمان لایا، زکات ادا کی، نبی کریم صلی اللہ علیہ وسلم کی لائی ہوئی چیزوں پر ایمان لایا، اس پر کاربند رہے، یہی لوگ کامیاب ہیں، یہی لوگ بامراد ہیں۔ خصوصیت کے ساتھ اس میں نماز کا ذکر ہے۔ ایک جگہ آیت کریمہ میں اللہ تعالیٰ نے ارشاد فرمایا کہ جس نے تزکیہ قلب کیا قد افلح من تزکا وذکر اسم ربہ فصلی۔ تین چیزوں کو اللہ نے بیان فرمایا جو تصوف کی بنیاد ہے، تصوف کی بیس ہے۔ قد افلح من تزکا، وہ کامیاب ہوا جس نے تزکیہ قلب کیا، دل کی صفائی کی، دل کو پاکیزہ کیا، اپنے نفس پر کنٹرول کیا، اور دوسرا وصف ذکر کیا، اپنے رب کا ذکر کیا، وہ ذکر اسم ربی ہی اپنے رب کا ذکر کیا اور تصوف کی کسی گھڑی کو بیان فرمایا فصلا، اور اس کے ساتھ نمازوں کی پابندی کی، نماز پڑھ۔ حجت الاسلام سیدنا امام غزالی رحمۃ اللہ تعالی علیہ کی کتاب ہے، مقاصد القلوب، کیمیاء سعادت، احیاء العلوم اور دیگر صوفیاء کرام کی ان کتابوں کو جب آپ پڑھیں گے، پڑھتے چلے جائیں گے، دل کی دنیا کی کیفیت بدل چلی جائے گی کہ تصوف ایک نام ہے، حقیقت میں تصوف ہے اللہ تبارک و تعالیٰ کی بندگی، رسول کریم صلی اللہ علیہ وسلم کی اطاعت کا۔ اب اللہ تعالیٰ کی بندگی اور رسول کریم صلی اللہ علیہ وسلم کی اطاعت سے بڑھ کر کیا چیز ہو سکتی ہے؟ تصوف کی تعلیم کا دار و مدار اور انحصار انہی دو چیزوں پر ہے کہ اللہ کی بندگی کی جائے، رسول گرامی کی اطاعت کی جائے۔ ایسے لوگوں کو اللہ نے کامیاب فرمایا۔ آج ماڈرن ایج میں، اس زمانے میں ہر انسان کامیابی ڈھونڈتا ہے، ڈاکٹر ہو، انجینئر ہو، دانشور ہو، عالم ہو، فاضل ہو، پیر ہو، مرید ہو، کوئی بھی انسان ہو، زمانے کے تقاضے کے مطابق وہ کامیابی تلاش کرتا ہے، کامیابی ڈھونڈتا ہے کہ آخر کامیابی کیا کہاں ملے۔ کوئی انسان کامیابی ڈاکٹری لائن میں ڈھونڈتا ہے، کوئی انجینئرنگ لائن میں ڈھونڈتا ہے، کوئی دوسرے لائنوں میں ڈھونڈتا ہے، لیکن جب انسان تصوف کی دنیا میں آتا ہے، اللہ کا قریب ہوتا ہے، قرآن کا قریب ہوتا ہے، حدیث نبویہ کے قریب ہو جاتا ہے، تو اس کو رہنمائی ملتی ہے۔ اے اللہ کے بندو، کامیابی کہاں ڈھونڈ رہے ہو؟ کیا دنیا کی تعلیم میں کامیابی ڈھونڈ رہا ہو؟ نہیں نہیں۔ کیا دینی تعلیم میں، کیا دنیا کی دولت میں کامیابی ڈھونڈ رہے ہو؟ نہیں نہیں۔ دنیا کی عزت میں کامیابی ڈھونڈ رہے ہو؟ نہیں نہیں۔ تو پھر کامیابی کہاں ملے گی؟ دنیا والے تو کہتے ہیں جس کے پاس مال ہو گیا وہ کامیاب ہو گیا، جو ڈاکٹر بن گیا وہ کامیاب ہو گیا، جو انجینئر بن گیا وہ کامیاب ہو گیا، بڑا سائنسدان بن گیا وہ کامیاب ہو گیا۔ لیکن اے مسلمانوں، ایک اللہ کا بندہ ہونے کی حیثیت سے دل کے زمین کو جھنجھوڑو اور آواز دو، کیا دنیا کا کوئی انسان اگر کہہ دے آپ کامیاب ہیں، تو کیا یہ بات سب کی سب صحیح ہو سکتی ہے؟ نہیں نہیں۔ دنیا کا انسان چاپلوسی میں آ کر اسی دوسرے وجوہات کی بنیاد پر آپ کو کامیاب تو کہہ سکتا ہے، یہ کوئی بڑی بات نہیں ہے۔ انسان کی معراج تو اس وقت ہوتی ہے جب اللہ فرما دے میرا بندہ کامیاب ہو گیا، جب رسول اللہ فرما دے میرا امتی کامیاب ہو گیا۔ اب اللہ کی بارگاہ میں عریضہ پیش کیا جائے، اے اللہ تو پھر کامیاب تو کن لوگوں کو کہہ رہا ہے؟ ڈاکٹر کامیاب نہیں، انجینئر کامیاب نہیں، سائنٹسٹ کامیاب نہیں، ٹیکنالوجسٹ کامیاب نہیں، کوئی بڑا عالم کامیاب نہیں، تو کون کامیاب ہے؟ میں نے آیت تلاوت کر دی، اللہ فرماتا ہے جس نے تزکیہ قلب کیا، میرا ذکر کیا، نمازوں کی پابندی کی، وہ میرے نزدیک کامیاب ہے۔ تو اب کامیابی کہاں ڈھونڈنا ہے؟ تزکیہ قلب میں ڈھونڈنا ہے، اللہ کے ذکر میں ڈھونڈنا ہے، اللہ تبارک و تعالیٰ کی نماز ادا کر کے ڈھونڈنا ہے۔ حضرات تعجب آپ کریں گے کہ تصوف کی بنیاد کوئی نئی نہیں ہے، ماڈرن بنیاد نہیں ہے۔ اسلام کی بیس، اسلام کا آغاز سب سے پہلے دنیا میں ہوا، کیونکہ سب سے پہلے دنیا میں جو شخص تشریف لائے وہ مسلمان تھے۔ تاریخ کے گوشوں کو پلٹوں گا، بات طویل ہو جائے گی۔ حضرت آدم علیہ السلام کی تسلیم، دنیا کے پہلے مسلمان، پہلے نبی ہے، تصوف کا آغاز وہیں سے ہوا۔ اور اس تصوف کو پروان چڑھانے والے، اس تصوف کو آخری منزل تک پہنچانے والے ہمارے اور آپ کے آقا مدینے کے تاجدار شفیع المذنبین رحمت للعالمین صلی اللہ علیہ وسلم کی ذات گرامی ہے۔ جب آپ اسلام کی خاطر صحابہ کرام کو دن میں دعوتیں دیتے اور رات کو اللہ کی بارگاہ میں سجدے میں کھڑے ہو کر امت کی مغفرت کی دعا کرتے، اسلام کو پھیلانے کی دعا کرتے، حجاج کرام نے دیکھا ہوگا غار حرا کی تاریخ۔ وہ غار حرا ہے کیا؟ یہی وہ غار حرا ہے جہاں سے تصوف کے سوتے پھوٹتے ہیں۔ تصوف کہتے کس کو ہے؟ اس کا ایک ظاہری مفہوم یہ ہے کہ انسان کا اپنے دل کو دنیا و ما فیہا سے خالی کر کے صرف اللہ کی عبادت میں نہ جانا, ایسی عبادت کرنا کہ دنیا کی طرف کوئی توجہ نہ ہو, دنیا کی کسی چیز کا خیال نہ ہو, اسی کا نام حقیقت میں تصوف ہے. نبی کریم صلی اللہ علیہ وسلم غار حرا میں تشریف لے جاتے, وہ غار مقدس, کیا دنیا کا ہر حج جب وہاں پہنچتا ہے دل میں عرض کرتا ہے کاش اس غار میں پہنچنے کا موقع ملتا ہے. بڑی اونچائی پر ہے, بڑی بلندی پر ہے, مگر حاجی ساری تکلیفیں برداشت کر کے نبی کی محبت کا جام اپنے سینے پر بھر کر کے غلامی کا ثبوت پیش کرتا ہے. میرے آقا یہاں آ کر گوشائے پر کھڑی تھی, اللہ کی عبادت کرتے تھے, اللہ کا ذکر کرتے تھے, دین اسلام کی تبلیغ و ارشاد کے منصوبے بنایا کرتے تھے. اے کاش اس مقام کی زیارت کا موقع مل جائے تو ایک امتی ایک غلام کی ایک معراج ہوتی ہے کہ نبی کی ایک ادا پر وہ عمل کر لے جائے. غار حرا میں سرکار دو عالم کئی کئی دنوں کا توشہ لے جا کر اللہ کی عبادت کرتے, اس پیریڈ میں دنیا سے بالکل قطع تعلق فرما دیتے, اسی کا نام تصوف. اب مجھے بتاؤ, ابھی صوفی سلیم صاحب بتا عرض فرما رہے تھے کہ کچھ لوگ تصوف پر اٹیک کر رہے ہیں. ابھی تصوف پر اٹیک کرنا تو اصل میں اسلام پر اٹیک کرنا ہے, قرآن پر اٹیک کرنا ہے, آج سے نبی پر اٹیک کرنا ہے, کیونکہ تصوف کوئی الگ چیز نہیں, شریعت کا جامع بن جانا اسی کا نام ہے تصوف. شریعت کے دائرے سے قدم باہر نہ ہو, اللہ کی نافرمانی نہ ہو, رسول اللہ کی اطاعت میں کوتاہی نہ ہو, رسول اللہ کی شان میں گستاخی نہ ہو, حقیقت میں وہی انسان صوفی ہوا کرتا ہے. صحابہ کرام صوفی تھے, حضرت ابو بکر صدیق صوفی تھے, عمر فاروق صوفی تھے, عثمان غنی صوفی تھے, مولا علی صوفی تھے, ان تمام حضرات نے دن میں تو اسلام کی تبلیغ و ارشاد کا کام کیا اور رات میں کھڑے ہو جاتے تھے, جماعتیں ختم ہو جاتی تھی, ان کے سجدے ختم نہیں ہوتے تھے. ایک صوفی کی ہی علامت ہے. سرکار کی شہزادی حضرت فاطمۃ الزہرا رضی اللہ تعالی عنہ کا واقعہ آپ نے بارہ سنا ہوگا, جب انہوں نے اللہ کی بارگاہ میں عرض کیا آج عبادت کا کیا عالم ہے, مسجد میں وہ مشکل تمام کچھ لوگ پہنچتے ہیں, نفس لگا رہتا ہے کاروبار کی طرف, دل لگا رہتا ہے دنیا کی طرف, دل لگا رہتا ہے مال کی طرف, دل لگا رہتا ہے دکان کی طرف. اللہ اللہ, اگر ہمارے قلب میں دنیا کی خرافات ہے پھر اللہ کی عبادت کر رہے ہیں تو عبادت کبھی کامل نہیں ہو سکتی. حضرت فاطمہ کو دیکھو, سجدے میں جاتی, سجدہ کرتی, اتنا لمبا سجدہ ہوتا, رات گزر جاتی, سجدہ کمپلیٹ نہیں ہوتا, اللہ کی بارگاہ میں عرض کرتی, یا اللہ تو نے اتنی چھوٹی چھوٹی راتیں کیوں بنائی ہے, کوئی ایسی بڑی رات بنا دے کہ تیری بندی فاطمہ خلوص للہیت کے ساتھ اور مکمل طور سے تیرا ایک سجدہ مکمل کر لے. یہی تصوف کی بنیاد ہے. تزکیہ قلب, انسان کے اندر جو قلب ہے, قلب حقیقی, یہ گوشت کا لتھڑا جو بائیں سائڈ میں دل ہے, ڈاکٹر جس کی سرجری کرتے ہیں ہارٹ اٹیک جس میں ہوتا ہے, یہ دل نہیں. حقیقت میں دل اس چیز کا نام ہے جو معنوی دل ہے, باطنی کیفیات کا نام ہے, جہاں سے ساری چیزوں کا تعلق ہوا کرتا ہے. اگر دل صاف ہے, دل پاک ہے, تصوف کے اندر اسی چیز میں زور دیا جاتا ہے کہ انسان اپنے قلب کو پاک و صاف کر لے, اپنے دل کو پاک و صاف کر لے. بخاری شریف کی مشہور حدیث پاک جسے حدیث جبریل بھی کہا جاتا ہے, حضرت جبریل سرکار کی بارگاہ میں تشریف لائے, بڑی لمبی حدیث, سرکار نے فرمایا بل احسان, جبریل نے عرض کیا احسان کیا ہے سرکار کی بارگاہ میں, سرکار نے فرمایا احسان یہ ہے کہ تم اللہ کی عبادت اس طرح کرو گویا تم اللہ کا دیدار کر رہے ہو. اللہ کی عبادت اس طرح کرو گویا تم اللہ کا دیدار کر رہے ہو. اگر یہ کیفیت نہ بن سکے تو کم سے کم اتنا تصور بھی ملا کہ تمہیں اللہ دیکھ رہا ہے. یہ ہے احسان, یہ ہے تصور, کہ جب انسان اللہ کی عبادت میں مشغول ہو جائے, تکبیر تحریمہ پڑھ لے, دل دنیاوی خیالات سے پاک ہو جائے, مال و دولت کے خیالات سے پاک ہو جائے, بیوی بچوں کے خیالات سے پاک ہو جائے, جب کوئی انسان اس انداز میں اللہ کی بارگاہ میں کھڑا ہو کر اللہ کی عبادت کرتا ہے تو تعالیٰ فرشتوں کے ذریعے مجھ سنا دیتا ہے, اے میرے فرشتے, اے فرشت میرے بندے نے اپنے دل کو دنیائی خواہشات سے خالی کر لیا ہے, میری طرف نو لگا کیا ہے, جا اس بندے سے پوچھ تیری مزا کیا ہے, جو مانگے اسے عطا کرو. جب انسان اپنے قلب کو پاک و صاف کر کے طاہر کر کے اللہ کی بارگاہ میں کھڑا ہو کر عبادت کر لیتا ہے تو وہی اصل میں حق کی عبادت ادا کر لیتا ہے. آپ نے سنا ہوگا حضرت علی کرم اللہ تعالیٰ وجہ الکریم جو سید السادات ہیں, جنہیں اللہ کی طرف سے شیر خدا کا لقب ملا ہے, ان کا تصوف دیکھو, ان کا کردار دیکھو. کسی موقع سے حضرت علی رضی اللہ تعالیٰ عنہ کے جسم اقدس پر ایک تیر آ کر کے چبھا, تیر چبھ گیا, تکلیف بلا کی تھی, شدت کی تکلیف تھی, کوئی چنتا حضرت علی تیر مار دیتے, تیر نکال لیتا, کوئی سبب سمجھ میں نہیں آ رہا تھا. اسی بیچ میں ایک صحابی نے عرض کیا, ایسا کرو ابھی حضرت علی کو چھوڑو, جب یہ اللہ کی عبادت کے لیے نماز میں کھڑے ہو جائے تو تیر ان کے جسم اقدس سے نکال دیا جائے گا. پوچھا لوگوں نے, آخر بات کیا ہے, نماز میں کون سی خوبی ہے کہ جب نماز میں کھڑے ہو جائے تو تیر نکالا جائے, کیا نماز کی حالت میں جب تیر نکالا جائے گا درد کا احساس نہ ہوگا, تکلیف کا احساس نہ ہوگا؟ تو صحابی رسول نے عرض کیا, ہاں ہاں میرا یقین کہہ رہا ہے اس وقت حضرت علی کو تکلیف کا احساس نہ ہوگا, کیونکہ میں نے حالت نماز میں ان کی یہ کیفیت دیکھی ہے کہ جب وہ نماز پڑھتے ہیں محسوس ایسا ہوتا ہے وہ دنیا میں ہے ہی نہیں, اس کے جسم میں جان ہے ہی نہیں, وہ دنیا سے بیگانا ہو جاتا ہے. صحابی رسول کے اس مشورے پہ عمل کیا جاتا ہے. حضرت علی کرم اللہ تعالیٰ وجہ الکریم کھڑے ہو جاتے ہیں نماز کے لیے, تکبیر تحریمہ مان لیتے ہیں, خیر شروع فرما دیتے ہیں, پیچھے سے صحابی رسول آتے ہیں, تیر کو نکال لیتے ہیں. حضرت علی رضی اللہ تعالیٰ عنہ نماز سے فارغ ہونے کے بعد دیکھتے ہیں جو تیر چھپا ہوا تھا میرے جسم میں اندر چھپا ہوا نہیں ہے. صحابہ کرام پیچھے سے عرض کیا, اے علی آپ حالت نماز میں تھے, ہم نے آپ کے جسم میں اندر سے تیر نکال لیا ہے, مگر حضرت علی فرماتے ہیں تیر نکالا گیا مگر مجھے احساس ملا ہوا. یہ ہے تصوف کی حقیقت, کیسے نماز پڑھو گویا اللہ کا دیدار کر رہے ہو. اگر یہ کیفیت نہ ہو سکے تو کم سے کم یہ کیفیت ضرور پیدا کرو کہ اللہ تمہیں دیکھ رہا ہے. اگر عبادت میں اپنے دل کو دوسری جگہوں میں لگا لیا تو بظاہر سجدے ہوں گے, بظاہر رکوع ہوں گے, مگر عبادت کی جو چاشنی ہے وہ تمہیں نہیں مل سکے. آج انسان دنیا کی طرف بھاگا چلا جا رہا ہے.